नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संघीय संसदको प्रथम अधिवेशनको सबै तयारी पूरा, भोलि सांसदहरूको शपथ, पर्सी संसदको पहिलो बैठक बस्ने।
काठमाडौँको टुणीखेलमा 75,000 जनाद्वारा बुद्ध मन्त्र वाचन गरी कीर्तिमान कायम, बुद्ध नेपालमा जन्मिएको सन्देश विश्वभर प्रवाह भएको दावी।
कपिलवस्तुको मानपुरमा भएको आगलागीमा परि बालिकाको ज्यान गयो, हुम्लाको घटना घटवान गाउँमा भएको आगलागीबाट 30 घर जलेर नष्ट।
भारतको त्रिपुरा, नागाल्याण्ड र मेघालय राज्यको विधानसभा चुनावको मतगणना हुँदै त्रिपुरामा बीजेपी र मेघालयमा कांग्रेसको अग्रता।
र चितवनमा भएको विकास रनिङ सेल फुटबलको उपाधि एपीएफलाई सुदूरपश्चिमलाई हराउँदै घरेलु टोली झापा झापा गोल्ड कपको क्वार्टर फाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442793 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। संघीय संसदको पहिलो अधिवेशनको सबै तयारी पूरा भएको छ। नयाँ संविधान अनुसार प्रतिनिधि सभाको चुनावपछि गठन भएको संघीय संसदका सांसदहरूले भोलि शपथ ग्रहण गर्दैछन्। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण दिउँसो 4 बजे र राष्ट्रिय सभाका सदस्यको शपथ ग्रहण 5 बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा तय भएको छ। संसदको पहिलो बैठक भने पर्सी बस्नेछ। भोलि दिउँसो 1 बजे राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य महेन्द्र राय यादव र राष्ट्रिय सभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ। महेन्द्र राय यादव उमेरका आधारमा 60 वर्षका भए पनि उहाँको नागरिकतामा 80 वर्ष उमेर उल्लेख भएका कारण उहाँले नै ज्येष्ठ सदस्यको नाताले अरू सांसदलाई शपथ गराउने अवसर पाउनु भएको छ। आफूभन्दा कान्छा व्यक्ति नागरिकताको आधारमा जेठो बनेको र उसैलाई जेठो मानेर शपथ गर्नुपर्ने भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने चित्त दुखाउनु भएको छ। नयाँ बानेश्वरमा आज बसेको एमाले र माओवादीका सांसदहरूको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले भाइलाई दाई मानेर शपथ लिनुपर्ने स्थिति आएको भन्दै दुःख व्यक्त गर्नुभयो। भोलि राष्ट्रपतिसँग शपथ लिएपछि ज्येष्ठ सदस्यले अरू सांसदहरूलाई शपथ गराउनुहुनेछ। प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन नभएसम्म उहाँहरूले नै बैठकको अध्यक्षता गर्ने गरी व्यवस्था मिलाइएको छ। संवैधानिक व्यवस्था अनुसार आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यको संख्या भने 44 पुगेको छ। संघीय संसद सचिवालयका प्रवक्ता गौतमका अनुसार प्रतिनिधि सभामा 38 जनाले आफ्नो मातृभाषामा शपथ लिने जानकारी गराए आएका छन्। प्रवक्ता गौतमका अनुसार भोलि बिहान 10 बजे आगामी बैठकको कार्यसूची तयारीका लागि संसदमा प्रतिनिधित्व गर्ने 5 दलका नेताहरूको परामर्श बैठक पनि हुनेछ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई विकास निर्माणका काममा केन्द्रित हुन निर्देशन दिनुभएको छ। संसद भवन नयाँ बानेश्वरमा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूको संयुक्त बैठकमा ओलीले सरूवा बढ़ुवा र सोर्स फोर्सका फाइल नभई विकास निर्माणका फाइल बोकेर हिँड्न निर्देशन दिनुभयो। सांसदहरूले विकासका काम गरेर नतिजा देखाउने बाहेक अरू कुनै काम गर्नु नपर्ने उहाँको भनाई थियो। ओलीले एमाले र माओवादी दुई पार्टीबीच छिट्टै एकता हुने बताउँदै त्यसै अनुसार सहकार्य गर्न सांसदहरूलाई आग्रह पनि गर्नुभयो। बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राविधिक रूपमा अहिले एमाले र माओवादी फरक फरक देखिए पनि निकट भविष्यमै एक हुने भन्दै पार्टी एकताका लागि तयार रहन निर्देशन दिनुभयो। सांसदहरूले शपथ लिन लागेको पूर्व सन्ध्यामा भएको बैठकमा सांसदहरूलाई संसदमा खेल्नुपर्ने भूमिका, त्यहाँ प्रयोग हुने शब्दावली, सांसदको गरिमा र भूमिका लगायतका विषयमा प्रशिक्षण दिइएको हो। दुई पार्टीका सांसदहरू बीच समान धारणा बनाउन र काम गर्ने शैलीमा एकरूपता ल्याउन दुई दलको संयुक्त बैठक गरेर प्रशिक्षण दिइएको हो। पार्टी एकताको घोषणा गरिसकेका एमाले र माओवादीका तर्फबाट सांसद बनेकाहरूको संयुक्त बैठक पहिलो पटक बसेको हो।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खलनायक बनेको आरोप लगाउनु भएको छ। चितवनको भरतपुरमा आज भएको कार्यक्रममा नेता वैद्यले पछिल्लो समय प्रचण्डले नेपाली राजनीतिमा खलनायकको भूमिका खेलिरहेको आरोप लगाउनुभयो। उहाँले कांग्रेस र एमाले जस्ता पार्टीसित गठबन्धन गरेर प्रचण्ड र डाक्टर बाबुराम भट्टराईले महान क्रान्तिको खिल्ली उडाएको र 10 वर्षे जनयुद्धमाथि घात गरेको बताउनुभयो। महान क्रान्तिका लागि सबै कम्युनिष्ट शक्तिलाई एकै ठाउँमा ल्याउने बताउँदै वैद्यले शहीदको सपना पूरा गर्न नयाँ जनयुद्ध समेत हुन सक्ने चेतावनी दिनुभयो।
बुद्ध नेपालमा जन्मिएको सन्देश दिन भन्दै आज काठमाडौँको टुणीखेलमा 75,000 बढ़ीले बुद्ध मन्त्र वाचन गरेका छन्। 75,000 भन्दा धेरै मानिस भेला भएर एकैसाथ बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने वाचन गरेका आयोजक विश्व कीर्तिमानी परिषद नेपालले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी लगायत मन्त्रीहरू, कलाकार, विद्यार्थी सहित विभिन्न पेशा व्यवसायमा रहेका व्यक्तिहरूको सहभागिता थियो। प्रधानमन्त्री ओलीले केही स्थानमा बुद्धको जन्मस्थानका विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै बुद्ध नेपालमा जन्मिएको बारेमा कसैले विवाद गर्न नहुने बताउनुभयो। कार्यक्रममा विभिन्न कलाकारले सांगीतिक प्रस्तुति पनि दिएका थिए।
भाषाविदहरूले नेपाली भाषालाई सुधार गर्ने भन्दा पनि बढ़ी बिगार्ने काम भएको बताएका छन्। ललितपुरको कुपन्डोलमा आज भएको कार्यक्रममा लेखक तथा भाषाविद चुडामणि गौतमले हरेक जात जातिले आफ्नो राष्ट्रिय भाषालाई ख्याल राखेर त्यसैको विकास यसलाई फेरि सुन्नुहोला। ललितपुरको कुपन्डोलमा भएको कार्यक्रममा लेखक तथा भाषाविद चुडामणि गौतमले हरेक जात जातिले आफ्नो मातृभाषालाई ख्याल राखेर त्यसैको विकास गर्न लाग्नुपर्ने बेला आएको बताउनुभयो। उहाँले आफ्नो मातृभाषा आफ्नै लिपिलाई सुधार गरेर लैजान सके मात्रै हरेक जात जातिको उन्नति हुने बताउनुभयो। गौतमले बोल्दा र लेख्दा अशुद्ध हुनु नौलो नभए पनि सकेसम्म शुद्ध गर्नुपर्छ भन्ने ख्याल राखे मात्रै पनि भाषा नबिग्रिने बताउनुभयो। उहाँले विद्यार्थी, कलाकार, लेखक, शिक्षक सबैले भाषाको शुद्धतामा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो।
मेरा आँखा ठुला ठुला छन्, म सायद गल्ती मात्र देख्ने हो कि भने जस्तो लाग्ला, तर त्यसो नठानियोस् र हामीले भाषा जुन भाषा हामी प्रयोग गर्छौं त्यो भाषालाई शुद्ध नै प्रयोग गरौं र त्यो आफूले जानेको छैन भने जान्ने मान्छेलाई सोधौं अथवा जान्ने मान्छेलाई लेखौं। त्यसो गर्यौं भनेदेखि हामीले जुन जुन कार्यक्षेत्रमा हामी गरेका छौं त्यो कार्यक्षेत्रमा हामीले गरेको काम अरू सार्थक हुन्छ जस्तो मलाई लाग्छ।
कार्यक्रममा अर्का भाषाविद शरद चन्द्र अवस्थीले नेपाली भाषामा भइराखेको चलिराखेको शुद्ध शब्दलाई बिगार्ने काम नेपाली भाषामा शुद्ध शब्दलाई बिगार्ने काम भइरहेकोमा दुःख लाग्ने गरेको बताउनुभयो। उहाँले हुँदै नभएको र हुनै नसक्ने शब्दबाट अल्मल ल्याउने काम भइरहेको टिप्पणी पनि गर्नुभयो। भाषाविद ओस्तीले आफूले भाषा नबिगारौं भनेर भन्दा बेला बेला झगडा नै पर्ने गरेको पनि सुनाउनुभयो।
दुनियाँलाई देखाउनका निम्ति र तिमीहरूको भाषा भन्दा हाम्रो कति राम्रो छ भन्ने कुरो देखाउने किसिमकोमा काम गर्ने समय कहिले आउला भने म त्यो तृष्णामा बाँकिराखेको छु। अहिलेको समय साथी भइरहेको राम्रो भइरहेको कुरोलाई बिगारेको यो नबिगारौँ नहो भनेर चाहिँ निवेदन गर्ने कहिले कहाँ झगडा गर्ने यस्तो किसिमको काममा हामीहरू लागिरहेको छ।
धनुषा र पाल्पामा भएका दुर्घटनामा 4 जनाको ज्यान गएको छ, 5 जना घाइते भएका छन्। धनुषामा 2 मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा जनकपुरका प्रवीण राउत र कृष्ण शाहको ज्यान गएको हो। जनकपुर ढल्केवर सड़क खण्डमा J9P4489 र N49P5515 नम्बरको मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। यस्तै पाल्पाको बौगा पोखरा थोक वीर पोखरामा L1J1938 नम्बरको जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा लुहुङका चित्रबहादुर थापा र खिमकुमारी सारू रहेका प्रहरीले जनाएको छ। तानसेनबाट लुहुङका लागि छुटेको जीप वीर पोखरमा दुर्घटना भएको हो। घाइते 5 जनालाई उपचारका लागि तानसेन लगिएको छ।
तल्लो सोराडमा भीरबाट लडेर एक बालिकाको ज्यान गएको छ। चितुवाले आक्रमण गर्न खोज्दा भाग्दै गरेकी मेलौली नगरपालिका विशालपुरकी सरस्वती बिकको लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 5 वर्षमा बैतडीको तल्लो सोराडमा चितुवाको आक्रमणबाट अहिलेसम्म 24 जनाले ज्यान गुमाइसकेका छन्।
यस्तै कपिलवस्तुमा आज बेलुका भएको आगलागीमा परि 3 वर्षीय बालिकाको ज्यान गएको छ। विजयनगर गाउँपालिका वडा नम्बर 7 मानपुर डाँडा गाउँका बहोरी यादवको घरमा भएको आगलागीमा परि उहाँकी 3 वर्षीय नातिनी राजकुमारीको ज्यान गएको प्रहरीले जनाएको छ। आगलागीबाट 3,70,000 रूपियाँ बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ।
यसैगरी हुम्लाको ताजाकोट गाउँपालिका वडा नम्बर 1 घटवान गाउँमा आगलागी हुँदा 30 घर जलेर नष्ट भएका छन्। गैराती मनबहादुर रिठालको गोठबाट सल्किएको आगो गाउँमा फैलिएको प्रहरीले जनाएको छ। आगो आज मात्र नियन्त्रणमा आएको हो। आगोमा परेर मनबहादुर सामान्य घाइते हुनुभएको प्रहरीले जनाएको छ। यस्तै गाउँका लालबहादुर रिठालले पालेका 50 भेडा पनि आगोमा परेर मरेका छन्। आगो आज बिहान मात्र पूर्ण रूपमा निभाइएको हो। आगलागीबाट गाउँका सबैजसो घर जलेपछि घटवान गाउँका बासिन्दाको बिचल्ली भएको छ।
यस्तै बाँकेको खजुरा गाउँपालिका 6 उडरापुर सिमलघारीमा आगो लाग्दा ज्योति बिक र बीमा बिकको घरमा क्षति पुगेको छ। आगलागीबाट 11,00,000 रूपियाँ बराबरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाई हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं। आमा नारी छोरी नारी श्रीमतीनी नारी पन्न नछुटुन है कोही गरौं खबरदारी।
यूएसए आईडी को आर्थिक सहयोग में संचालित हरियो वन कार्यक्रम द्वारा जनहित में जारी संदेश।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संघीय संसदको पहिलो अधिवेशनको सबै तयारी पूरा, काठमाडौँको टुणीखेलमा 75,000 जनाद्वारा बुद्ध मन्त्र वाचन गरी कीर्तिमान कायम, हुम्लाको घटवान गाउँमा भएको आगलागीबाट 30 घर जलेर नष्ट, कपिलवस्तुको मानपुरमा आगलागीमा परेर बालिकाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजस्व असुलीमा देखिएका समस्या समाधान गर्न भन्सार प्रमुखलाई निर्देशन दिनुभएको छ। आर्थिक वर्ष सकिन झण्डै 4 महिना मात्र बाँकी हुँदा लक्ष्य अनुसार राजस्व असुली नभएपछि अर्थमन्त्री खतिवडाले देशभरका भन्सार प्रमुखलाई लक्षित प्रगति प्राप्त गर्न निर्देशन दिनुभएको हो। भन्सार विभागका अनुसार देशभर 23 प्रमुख भन्सार कार्यालय र 143 कार्यालय छन्। सरकारको लक्ष्य अनुसार ती भन्सार बिन्दुबाट भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तशुल्क तथा अन्त्यकर असुल गरिँदै आएको छ। भन्सारले कुल राजस्वको 44% तथा कर राजस्वको 50% प्रतिनिधित्व गर्दछ। त्यसले गर्दा सरकारको लक्ष्य प्राप्त गर्न भन्सारको महत्वपूर्ण भूमिका हुँदै आएको छ। यो आर्थिक वर्षको बजेटमा 7,30,000,000,000 रूपियाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा गएको बिहिबारसम्म 4,07,000,000,000 अर्थात 55.78% प्रगति भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। खतिवडा अर्थमन्त्री भए लगत्तै भन्सार विभागले पनि विभागले तोकेको दरभन्दा कम हुने गरेर भन्सार निर्धारण नगर्न निर्देशन दिएको थियो। आयातकर्ताले महँगोमा सामान ल्याए पनि त्यसको मूल्य कम देखाएर थोरै मात्र राजस्व तिर्दै आएका थिए, जसका कारण भन्सारबाट लक्ष्य अनुसार राजस्व उठ्न सकिरहेको छैन।
ओहलढुङ्गाका भूकम्प प्रभावितहरू अनुदानको रकमले घर बनाउन नपुगेपछि चर्को ब्याजमा साहुसँग ऋण काटेर घर बनाउन बाध्य भएका छन्। सरकारले दिने रकम पुरानो घर भत्काएर नयाँ घरको जग हाल्दै सकिएपछि ऋण काट्नुपर्ने बाध्यता बनेको छ। पहिलो किस्ता बापत सरकारले उपलब्ध गराएको 50,000 रूपियाँ अनुदान जीर्ण घरको भग्नावशेष हटाउँदैमा सकिएको पीड़ितहरूको गुनासो छ। मोलुङ गाउँपालिका वडा नम्बर 3 श्यामलाल फुयालले अनुदानले मात्रै घर नबन्ने भएपछि ऋण काट्नु परेको बताउनुभयो। सरकारले भूकम्प प्रभावितको स्तर हेरेर र सहुलियतमा ऋण उपलब्ध गराउने घोषणा गरे पनि ग्रामीण क्षेत्रका प्रभावितले त्यो ऋण लिन पाएका छैनन्।
नारायणघाट मुगलिन सड़क खण्ड आजदेखि फेरि दैनिक 6 बन्द हुन थालेको छ। हिजो र अस्ति 24 गाड़ी चलाउन दिइएको यो सड़क खण्डमा आजदेखि भने बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको सड़क विस्तार आयोजनाले जनाएको छ। नारायणघाटबाट मुगलिनतर्फ जाने गाड़ीलाई भतेरी जंगलमा, काठमाण्डुबाट नारायणघाटतिर जाने गाड़ीलाई छिर्नेलाई लेवाटारमा र पोखराबाट नारायणघाट जाने गाड़ीलाई आबू खैरेनीमा रोक्ने गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रधान न्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउनु पर्ने र चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कार्यवाही गर्नुपर्ने माग राखेर डाक्टर गोविन्द केसी फेरि अनशन बस्नुहुने भएको छ। डाक्टर केसीले फागुन 29 अनशन बस्ने घोषणा गर्नुभएको छ। डाक्टर केसीले आज विज्ञप्ति निकालेर न्यायालयको छवि थप धुमल लिन नदिन र न्याय सम्पादनमा थप भ्रष्टाचार संस्थागत भएर निरपेक्ष दण्डहीनता आउने अवस्था आएको भन्दै त्यसलाई रोक्नका लागि अब बस्ने संसदले पराजुलीमाथि महाअभियोग लगाउनुपर्ने माग गर्नुभएको छ।
मिथिलाञ्चलमा आज होली मनाइएको छ। हिजो मिथिलाञ्चल क्षेत्रको महाकुम्भ भनिने माध्यमिकी परिक्रमा सकिएपछि आज मात्रै होली मनाइएको हो। फागुन शुक्ल प्रतिपदादेखि शुरू भई फागुन पूर्णिमासम्म गरिने यो परिक्रमामा श्रद्धालु भक्तजनले नेपाल र भारतका विभिन्न 15 स्थानमा 15 दिनसम्म पैदल हिँडेर भ्रमण गर्ने गर्दछन्।
चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्न पुग्ने पर्यटकको संख्या बढ़ेको छ। निकुञ्ज घुम्न आउने पर्यटक मध्ये देशभित्रका आन्तरिक भन्दा देश बाहिरका बाह्य पर्यटक धेरै देखिएका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। चालू आर्थिक वर्षको साउनदेखि पुषसम्मको छ महिनामा 67,123 जना पर्यटकले चितवन निकुञ्ज अवलोकन गरेका छन्।
आजको मेरो पनि भन्नु छ मा हामीले शाक्यमुनि गौतम बुद्धको उपदेश एकैपल्ट वाचन गरेर विश्व रेकर्ड कायम राख्न गरिएको कार्यक्रममा आएका प्रतिक्रिया लिएका छौं। पदम गुरूङले यो प्रयास सकारात्मक भएको टिप्पणी गर्नुभएको छ। उहाँ लेख्नुहुन्छ, यसले अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न ठूलो सहयोग पुग्छ। यस्तो कार्यक्रम जनस्तरबाटै भइरहेको छ, सरकारी स्तरबाट पनि केही प्रयास हुनुपर्ने हो। आफ्नो देशको गौरवको विषयमा प्राय मौन बस्ने बानीले नै हो कि हामीलाई छिमेकीले पनि हेपेका छन्।
धादिङका रविन परियार फेसबुकमा लेख्नुहुन्छ, बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरा सरकारले भारत र संयुक्त राष्ट्र संघमा कूटनीतिक रूपमा प्रस्तुत गर्नुपर्छ। टोली खेलमा गएर हस्ताक्षर गरेर हुँदैन। भारतका विद्यालयमा पढाइ हुने पुस्तकमा बुद्ध भारतमा जन्मेका भनिएको छ, अनि दलाई लामाले पनि यस्तै भनेका छन्। अब सरकारले नै केही गर्नुपर्छ। बीड तातेर हुँदैन, तापके पनि तात्नु पर्यो नि।
सुमन बान्तवा राई लेख्नुहुन्छ, धेरैभन्दा धेरै मान्छे भेला गरेर बुद्ध नेपालमै जन्मेका हुन् भन्नु त ठिकै हो, तर यो गिनिज बुकमा रेकर्ड राख्ने कुरा मलाई चित्त बुझेन। यस्तै हो भने त भारतमा झनै धेरै मान्छे भेला होलान् अनि गिनिज बुकमा आफ्नो देशको नाम लेखाउलान् बुद्ध भारतमा जन्मेका हुन् भनेर।
अनि रविन्द्र कुवर प्रश्न गर्नुहुन्छ, कस्तो अचम्मको स्थिति सृजना हुन लाग्यो नेपालमा। आफ्नो देशको मानिस अनि आफ्नो सम्पत्ति पनि हाम्रो हो भनेर सभा सम्मेलन गर्नुपर्ने अवस्था आयो। यो स्थिति आउनुको कारण सरकार र राजनीतिक दलको लाचारीपन र जिम्मेवार विहीन अवस्था हो। हाम्रो देशको धर्म, संस्कृति र सम्पदाको सरकार तथा हामीले संरक्षण गर्नुपर्छ। वर्षमा एकपटक दिवस मनाएर संरक्षण गर्न सकिन्छ र।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू अर्जुन पोखरेल र सुजाता खत्री। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आइसियु, सिसियु, एनआइसियु को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
माछापुच र स्कुल कुसुन्ती ललितपुर, द स्कुल फर चेन्ज मेकर्स, नाउ ओपन इट्स किन्डरगार्टन, वेयर एभ्री चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेन्शियल। फर विजिट कन्ट्याक्ट 01-5193-144, 01-5193-884। माछापुच र स्कुल कुसुन्ती ललितपुर, फर विजिट कन्ट्याक्ट 01-5193-144, 01-5193-884।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी फोन नम्बर 0142-9961-62 वेबसाइट drishtieye.org अन्य शाखाहरू विश्वज्योतिमल जमल चावैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। लमजुङको तुलुङकोटमा होमस्टे सञ्चालनमा आएको छ। दुरा समुदायको बाहुल्यता रहेको सुन्दर बजार नगरपालिका 11 तुलुङकोट भाङ्गुमा होमस्टे सञ्चालन गरिएको हो। शुरूको चरणमा 6 घरमा मात्रै होमस्टे चलाइएको छ। 4 घरमा होमस्टे पूर्वाधार निर्माणको काम भइरहेको छ। हराउँदो दुरा जातिको संस्कृति संरक्षण गर्नुको साथै आर्थिक उपार्जनका लागि गाउँमा होमस्टे सञ्चालन गरिएको तुर्लुङकोटका भूमिकर दुराले बताउनुभयो।
अब विदेशको खबर। भारतका पूर्वी तीन राज्य त्रिपुरा नागाल्याण्ड र मेघालयमा विधानसभा चुनावको मतपरिणाम आउन थालेको छ। त्रिपुरामा भारतीय जनता पार्टी बीजेपीले अग्रता लिएको भारतीय संचार माध्यमले जनाएका छन्। त्रिपुरामा यसअघि कम्युनिष्ट पार्टीले 25 वर्षदेखि सरकार चलाउँदै आएको भए पनि यो पटक भाजपाले बहुमत ल्याउने संकेत देखाएको छ। यस्तै मेघालयमा भने कंग्रेसले अग्रता बनाएको छ। नागाल्याण्डमा भने बीजेपी गठबन्धन र पीपुल्स फ्रन्टबीच कड़ा प्रतिस्पर्धा भइरहेको भारतीय संचार माध्यमले जनाएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। चितवनमा भएको विकास रनिङ सेल फुटबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। चितवनको क्याम्पाचौरमा आज भएको फाइनलमा थ्री स्टार क्लबलाई 1-0 हराउँदै एपीएफले उपाधि उचालेको हो। एपीएफले उपाधिसँगै 5,00,000 रूपियाँ हात पारेको छ। यस्तै पराजित थ्री स्टारले भने 2,50,000 रूपियाँ नगद पुरस्कार पाएको छ। एपीएफलाई जिताउन खेलको एकमात्र गोल बिकु लामाले गरेका थिए। यस्तै झापा 11 तेस्रो झापा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज भएको उद्घाटन खेलमा सुदूरपश्चिम 11 5-0 हराउँदै झापा क्वार्टर फाइनलमा पुगेको हो। झापाको बिरतामोड स्थित डोमालाल रंगशालामा भएको खेलमा झापाका लागि कर्ण लिम्बुले 2 तथा देवेन्द्र तामाङ र गिल्सन कन्दङवाले 1-1 गोल गरे। अर्को एक गोल सुदूरपश्चिमका विष्णु चौधरीले आत्मघाती गरेका थिए। आजदेखि शुरू भएको प्रतियोगिताको विजेताले 12,51,000 रूपियाँ र उपविजेताले 6,00,000 रूपियाँ पुरस्कार पाउनेछन्।
खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। आजको रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी विष्णु विश्वकर्मा।
आजको रंगदर्पण 9 अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा केन्द्रित छ। उपत्यकाको रैथाने नेवार संस्कृतिको गीत संगीत गुन्जिदा बसन्तपुरमा भेला भएका नेपाली मात्र होइनन्, विभिन्न 11 देशका विदेशी कलाकार पनि मन्त्रमुग्ध भए। आआफ्नै देशको संस्कृति र वेशभूषामा सजिएका नेपालीदेखि विदेशी कलाकार एउटै मञ्चमा आफ्नै देशको मौलिक संस्कृति र वेशभूषामा सजिँदा लोक संस्कृतिको महत्व, आपसी हित र सद्भाव पनि झल्किन्थ्यो। नेपालका विभिन्न ठाउँमा सञ्चालन गरिने महोत्सवमा आयोजक नेपालसहित बंगलादेश, भारत, इस्टोनिया, कोस्टारिका, ग्रीस, इजरायल, इण्डोनेसिया, इटाली, मलेसिया र टर्की सहभागी छन्। 11 देशका कलाकार आफ्नै लोक संस्कृति र वेशभूषामा सजिएर एउटै मञ्चमा नाच्दा र गाउँदा जति खुशी देखिन्थे त्यति नै उत्साहित पनि छन्। यसले छुट्टा छुट्टै देशका छुट्टा छुट्टै भेषभूषाले एक अर्काको लोक संस्कृतिलाई चिन्ने चिनाउने र विभिन्न देशबीचको दौत्य सम्बन्धलाई पनि कायम राखेको छ। पछिल्लो समय आफ्नो देशको वास्तविक लोक संस्कृतिलाई व्यवस्था गर्दै पश्चिमा संस्कृति अंगाल्ने संस्कार बढेको छ। एक देशले अर्को देशको संस्कृति सिक्नु र त्यसलाई पछ्याउनु नौलो नभए पनि आफ्नो वास्तविक पहिचान र संस्कृति भुल्दै जानु भने चिन्ताको विषय बनेको छ। यस्तो बेला पश्चिमा संस्कृति मानिने युरोपियन देशकै लोक संस्कृतिलाई नेपालमा देखाउन पाउँदा नयाँ पुस्ताले सिक्ने र आफ्नो संस्कृति संरक्षणमा सहयोग पुग्ने आयोजक एभरेस्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोइराला बताउनुहुन्छ।
हामीले त्यसलाई चिर्दै चाहिँ यो पश्चिमबाट नै हामीले पश्चिमी संस्कृतिहरूलाई लिएर आएको छौँ। जस्तो इस्टोनिया इटालीको कल्चर देख्न सक्नुहुन्छ, उहाँहरूको पनि एउटा ट्रेडिसन छ। त्यो चिज हामीले यहाँ नेपालमा देखाउनुपर्छ। पश्चिममा भन्दैमा पश्चिममा चाहिँ सबै चाहिँ पश्चिमा संस्कृति नै उहाँहरूको चाहिँ ट्रेडिसन चाहिँ फोक डान्स फोक म्युजिक फोक सङ छ भन्ने कुरो प्रमाणित गराउनु नै यो कार्यक्रम चाहिँ यहाँ विदेशदेखि यहाँसम्म लिएर आएर चाहिँ यो कार्यक्रम गरायो।
हरेक दुई दुई वर्षमा एसियादेखि युरोपसम्मका देशमा भइरहने यस्ता अन्तर्राष्ट्रिय मेला महोत्सवले विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धलाई पनि जहिले ताजा र नजिक तुल्याउँछ। सांस्कृतिक सम्बन्धकै कारण विभिन्न राजनीतिक घटनाक्रमले मनमुटाव वा युद्ध नै भए पनि दुई देशबीचको आपसी सम्बन्धलाई जोगाइराख्न सहयोग पुग्ने आयोजक मध्येका एक वज्रकला कुञ्जका प्रमुख चन्द्रमान मुनिकारको भनाइ छ।
एउटा सांस्कृतिक आदान प्रदानले के गर्छ भने दुई देशको बीच एकदम दौट्य सम्बन्ध गाँस छ। जस्तै यो राजनीतिक माहौलमा विभिन्न देशहरू अझ इजरायलको कुरा गर्नु पर्दाखेरि कस्तो विध्वंस नरसंहार भइरहेछ, युद्ध भइरहेछ। एउटा सांस्कृतिक पहिचान सांस्कृतिक नाताले गर्दाखेरि त्यो हुन्छ। यो हाम्रो नेपालको कला संस्कृति सिकाउनु, उनीहरूलाई दिनु, उनीहरूलाई पुस्तान्तर गर्नु भनेको नै देशको कला संस्कृतिलाई बचाइ राख्नु, संरक्षण सम्वर्धन र जगेर्ना गर्ने भावी पुस्तालाई हस्तान्तरण गर्नु भयो।
विश्वका हरेक देशमा आआफ्नै मौलिक संस्कृति र परम्परागत मूल्य मान्यता छन्। ती मूल्य मान्यतालाई लोक सांस्कृतिक सम्बन्धले अझ बढी प्रगाढ र ताजा बनाउँछन्। भाषा र संस्कृति त्यति नबुझिए पनि वेशभूषा र सांस्कृतिक नृत्यले भने सबैलाई सधैँ एक अर्कासँग बाँधिरहन सहयोग गर्छ।
गंगा दर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
संघीय संसदको प्रथम अधिवेशनको सबै तयारी पूरा, भोलि सांसदहरूको शपथ, पर्सि संसदको पहिलो बैठक बस्ने।
काठमाडौँको टुणीखेलमा 75,000 जनाद्वारा बुद्ध मन्त्र वाचन गरी कीर्तिमान कायम, बुद्ध नेपालमा जन्मिएको सन्देश विश्वभर प्रवाह भएको दावी।
कपिलवस्तुको मानपुरमा भएको आगलागीमा परेर बालिकाको ज्यान गयो, हुम्लाको घटवान गाउँमा भएको आगलागीबाट 30 घर जलेर नष्ट।
भारतका त्रिपुरा नागाल्यान्ड र मेघालय राज्यको विधानसभा चुनावको मतगणना चल्दै, त्रिपुरामा बीजेपी र मेघालयमा कांग्रेसको अग्रता।
र चितवनमा भएको विकास रनिङ सल फुटबलको उपाधि एपीएफलाई सुदूरपश्चिमलाई हराउँदै घरेलु टोली झापा, झापा गोल्ड कपको क्वार्टर फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।